यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। चालू आर्थिक वर्षको 8 महिनामा नेपालबाट हुने निर्यातमा 57.2% वृद्धि भएको राष्ट्र बैंकको तथ्याङ्क। सन् 2025 नेपालको आर्थिक वृद्धि दर 4.4% रहने एसियाली विकास बैंकको प्रक्षेपण। रसुवामा निर्मित 78 मेगावाटको सान्जेन खोला जलविद्युत आयोजनाको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्गाद्वारा उद्घाटन। जलाशयुक्त आयोजनालाई प्राथमिकताका साथ सरकारले अगाडि बढ़ाएको मन्त्री खड्काको भनाई। कोशी प्रदेश सरकारद्वारा 2082 लक्षित गरी कोशी पर्यटन वर्ष शुरू। र युक्रेनमा 1.3 करोड़ मानिसलाई तत्काल मानवीय सहायता आवश्यक रहेकाले सहयोगका लागि संयुक्त राष्ट्र संघको आह्वान। समाचार अब विस्तारमा। आर्थिक वर्ष 2081-82 आठ महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात 57.2% वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको 8 महिनाको मुलुकको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनका अनुसार यस अवधिमा निर्यात बढ़ेर 1,58,17 करोड़ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा 4.0% कमी आएको थियो। गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः 82.5%, 8.8% र 2.9% वृद्धि भएको छ। वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, पार्टिकल बोर्ड, अलैची लगायतका वस्तुको निर्यात बढ़ेको छ भने पामतेल, जिंक, सिट, अदुवा, तयारी पोशाक, जुस लगायतका वस्तुको निर्यात घटेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अहिले राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ। नेपाल चेम्बर अफ कमर्सको 74 वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोग सहित प्रतिस्पर्धी र रचनात्मक रूपमा उद्योग व्यवसायलाई अगाडि बढ़ाउन आग्रह गर्नुभयो। आजको कृत्रिम बौद्धिकताको समेत सदुपयोग गरी उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले सरकारले आर्थिक विकासका लागि ल्याएका अध्यादेशप्रति चेम्बर जस्ता संस्थाहरूले समर्थन गरेको स्मरण गर्दै सही र गलतका आधारमा समर्थन र विरोध गर्ने यस्ता शैलीहरू प्रशंसनीय रहेको बताउनुभयो। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने उद्यमी व्यवसायीलाई प्रधानमन्त्री ओलीबाट अवार्ड प्रदान गरिएको थियो भने चेम्बरको स्मारिका पनि लोकार्पण भएको थियो। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा 2 दिने ऐतिहासिक पाणिनी तपोभूमि सम्मेलन शुरू भएको छ। सम्मेलनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले महर्षि पाणिनीका नामबाट नामाकरण गरिएको पाणिनी क्षेत्रको समग्र विकासका लागि सरकारको ध्यान जाने प्रतिबद्धता जनाउनुभयो। प्रधानमन्त्री ओलीले पाणिनी क्षेत्रलाई धार्मिक र पर्यटकीय स्थलका रूपमा विकसित गर्न सरकार तत्पर रहेको बताउनुभयो।
हामी पाणिनीको गुणगान गरिरहेका छौं, प्रशंसा गरिरहेका छौं र उहाँको व्याकरणले दिएको योगदानको चर्चा गरिरहेका छौं। विश्वको व्याकरणका जनक, व्याकरणका पिता, संसारभरि जति व्याकरणहरू बने त्यसै व्याकरणबाट प्रेरित हुँदै बने। त्यसर्थ पाणिनी यहाँ जन्म भएका, यहाँ हुर्किएका, यहाँका साथीभाइहरूसँग खेलेर हुर्किएका, यहाँ वनपाखा डुलेर हुर्किएका विद्वान भएका व्यक्ति, यस क्षेत्रको सम्बन्धमा सरकारको ध्यान गएको छ। सरकारले गर्नुपर्ने कामहरू गर्छ। यसलाई कसरी धार्मिक र पर्यटकीय हिसाबले अत्यधिक सदुपयोग कसरी गर्न सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर नै यसको विकास गर्ने गरी मास्टर प्लान पनि बनाऊ र त्यस अनुसारका संरचनाहरूको निर्माण गर्ने काम पनि गरौं।
विश्वको प्राचीन संस्कृत भाषा व्याकरणको उत्पत्ति भएको ऐतिहासिक पुण्य र तपोभूमि पाणिनीलाई विश्व सामु चिनाउन पाणिनी तपोभूमि सम्मेलन आयोजना गरिएको आयोजक समितिले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतका कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज शिष्टाचार भेट गर्नुभएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास, बिमस्टेकका कृषि मन्त्रीहरूको बैठकका लागि नेपाल आउनुभएका मन्त्री चौहानले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो। मन्त्री चौहानले नेपाल र भारतबीचको परम्परादेखिको सम्बन्धका आयामबारे चर्चा गर्दै दुवै मुलुक मिलेर कृषिको आधुनिकता, खाद्य सुरक्षा र आर्थिक विकासका लागि काम गर्नुपर्नेमा जोड़ दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले अब लोड सेडिङ नहुने बताउनु भएको छ। रसुवामा निर्माण सम्पन्न भएको 78 मेगावाटको सान्जेन खोला जलविद्युत आयोजनाको आज उद्घाटन गर्दै मन्त्री खड्काले अब नागरिकले लोड सेडिङको समस्या भोग्नु नपर्ने बताउनुभयो। उहाँले सरकार नागरिकको घर घरमा र उद्योगमा 24 घण्टा बिजुली दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै लोड सेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो। कोशी प्रदेश सरकारले 2082 साललाई लक्षित गरेर कोशी पर्यटन वर्ष शुरू गरेको छ। कोशी प्रदेशको विकास, समृद्धि र पर्यटन प्रवर्धनको उद्देश्य सहित पर्यटन वर्षको शुभारम्भ गरिएको हो। कोशी प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल तिनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ गर्नुहुँदै उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई कोशी पर्यटन वर्षले महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभयो। कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले मुलुकको पर्यटन प्रवर्धनका लागि कोशी प्रदेश पर्यटन वर्षले भूमिका खेल्ने बताउनुभयो। रमणीय कोशी भन्ने नाराका साथ मनाउन लागि पर्यटन वर्षका लागि प्रदेश सरकारले 2082का लागि 82 पर्यटकीय गन्तव्यको सूची यसअघि नै तयार गरेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको 11 शिखर सम्मेलन भोलिदेखि शुरू हुने भएको छ। सम्मेलनको तयारी सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमा परिषदका कार्यकारी सचिव डाक्टर प्रमोद जोशीले सम्मेलनको तयारी पूरा भएको जानकारी दिनुभयो। उहाँले स्वास्थ्य तथा जनसंख्यामा आधारित अनुसन्धान प्रवर्धन, प्रमाणमा आधारित नीति तथा निर्माण प्रक्रिया सुदृढ गर्नु र वैज्ञानिक अनुसन्धानकर्ता तथा नीति निर्माता बीचको सहकार्यलाई बलियो बनाउनु सम्मेलनको उद्देश्य रहेको बताउनुभयो। सम्मेलनमा नेपाल सहित भारत, चीन, बेलायत, स्विजरल्याण्ड, जर्मनी, अमेरिका लगायत 100 भन्दा बढ़ी देशका विज्ञ तथा नेपालबाट 1000 भन्दा बढ़ीको सहभागिता हुनेछ। सम्मेलन यही चैत्र 30 गतेसम्म सञ्चालन हुनेछ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। मध्य प्रदेशका स्वास्थ्य कर्मीले स्वास्थ्य सेवा ऐन 2081 संशोधनको माग गर्दै आज तेस्रो दिन पनि आफ्नो प्रदर्शन जारी राखेका छन्। स्वास्थ्य कर्मीको प्रदर्शनका कारण प्रदेशका स्वास्थ्य संस्थाका सेवा प्रभावित बनेसँगै बिरामी समस्यामा परेका छन्। मध्य प्रदेश सरकारले ल्याएको ऐनमा कतिपय पदमा कार्यरत कर्मचारीको वृत्ति विकासमा प्रतिबन्ध लगाइएकाले संशोधनको माग राख्दै प्रदेशभरका स्वास्थ्य कर्मी जनकपुरधाम स्थित मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय अगाडि धरना बसेका छन्। अछामको बान्नीगढ़ी जयगढ़ गाउँपालिका स्थित जयगढ़ बजारमा गएराती भएको आगलागी पीड़ितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्कालका लागि 50 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अछाममा आगलागीबाट पीड़ित भएका परिवार तथा व्यवसायीलाई प्रारम्भिक चरणमा 50 लाख रूपियाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभयो। पानीगढ़ी जयगढ़ बजारमा गएराती भएको आगलागीमा 7 करोड़ रूपियाँ भन्दा बढ़ीको क्षति भएको छ। आगलागीका कारण जयगढ़ बजारका 27 घर जलेर नष्ट भएको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो। नवलपुरको पहाड़ी गाउँपालिका बौद्धिकाली 5 बबकमा बिजुली पुगेको छ। तार सहित खम्बा गाड़ेको लामो समयपछि बिजुली पुगेपछि बौद्धिकाली 5 बबक अन्तर्गतका करिब 200 परिवार लाभान्वित हुनेछन्। विद्युत नपुग्दा टुकीको भरमा बस्नुपर्ने बाध्यतामा रहेका स्थानीयका घरमा मिटर जडानको काम भइरहेको छ। उज्यालो बौद्धिकाली कार्यक्रम अन्तर्गत बबकमा बिजुली बालिएको बौद्धिकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो। वडा नम्बर 6 नरममा समेत छिट्टै विद्युत पुर्याइने उहाँले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनमा 1 करोड़ 30 लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको मानवतावादी मामिलाका लागि संयुक्त राष्ट्र संघीय उपमहासचिव टम फ्लेचरले बताउनु भएको छ। युक्रेनीहरूको अवस्थाबारे सुरक्षा परिषदलाई जानकारी दिँदै संयुक्त राष्ट्र संघका राहत प्रमुखले अन्तर्राष्ट्रिय समुदायलाई सहयोग र समर्थन गर्न आह्वान गर्नुभयो। उहाँले द्वन्द्वरत पक्षले अन्तर्राष्ट्रिय कानून अनुसार नागरिकको रक्षा गर्नु पर्नेमा जोड दिनुभयो। यसैगरी रूसले कब्जा गरेका स्थानमा अनुमानित 15 लाख मानिससम्म पुग्न असमर्थ रहेको मानवीय सहायता कर्मीहरूले बताएका छन्। शान्ति कायम गर्नका लागि युक्रेन र रूसले पहिले नै गरिसकेका युद्ध विराम प्रतिबद्धताहरू पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिइएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको 8 महिनामा नेपालमा हुने विप्रेषणको आप्रभाव 9.4% वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको मुलुकको 8 महिनाको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदन अनुसार विप्रेषण आप्रभाव यस अवधिमा 1,51,77 करोड़ रूपियाँ बराबर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रभाव 18.3% बढ़ेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रभाव 6.9% वृद्धि भई 7.74 करोड़ पुगेको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत लिने नेपालीको संख्या 3,17,068 र पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या 2,17,400 रहेको छ। एसियाली विकास बैंकले सन् 2025 नेपालको आर्थिक वृद्धि दर 4.4% हुने प्रक्षेपण गरेको छ। एडीबीले बुधबार एसियन डेभलपमेन्ट आउटलुक 2025 प्रतिवेदन सार्वजनिक गर्दै एसिया तथा प्रशान्त क्षेत्रका मुलुकहरूको आर्थिक वृद्धि दर 4.9% हुने उल्लेख गरेको छ। सन् 2026 नेपालको आर्थिक वृद्धि दर 5.1% रहने अनुमान पनि एडीबीले गरेको छ। अमेरिकाले नयाँ भन्सार दर तोकेपछि भन्सार शुल्कको क्षेत्रीय प्रभाव विश्लेषण गर्दै एडीबीले एसिया र प्रशान्त क्षेत्रको आर्थिक वृद्धि दर सन् 2026 4.7% खुम्चिने अनुमान गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले उद्योगहरूसँग डेडिकेटेड फिडर र ट्रंक लाइनको बाँकी बकौटा रकम यकिन गरेर तत्काल उठाउन निर्देशन दिनुभएको छ। ऊर्जा मन्त्रालयमा बुधबार मन्त्रालयका सचिव सुरेश आचार्य, विद्युत नियमन आयोगका अध्यक्ष डाक्टर रामप्रसाद धिताल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साक्यलाई बोलाएर बकेउता उठाउन निर्देशन दिनुभएको हो। ऊर्जा मन्त्री खड्काले विद्युत महसुल विवाद समाधान गर्न सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीश चन्द्र लालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा बाँकी बकेउता रकम उठाउन निर्देशन दिनुभएको हो। नेपाली शेयर बजारको परिसूचक नेप्से बुधबार सामान्य अङ्कले सुधार भएको छ। बुधबार नेप्से परिसूचक 9.66 अङ्कले बढेर 2,676.28 बिन्दुमा कायम भएको छ। बुधबार 317 कम्पनीहरूका 1,74,000 किता शेयरहरू 4,48,46,20,000 मूल्यमा किनबेच भएका छन्। बुधबारको कारोबारमा बैंकिङ र व्यापार बाहेक सबै समूहका उपसूचकहरू हरियै भएका छन्।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपालले सहज जित सहित 4 देशीय T20 सिरिज शुरूआत गरेको छ। बुधबार सम्पन्न पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले पराजित गरेको हो। यो नतिजासँगै नेपालले 2 अङ्क बटुलेको छ। अब नेपालले बिहिबार दोस्रो खेलमा कुवेतलाई चुनौती प्रस्तुत गर्नेछ। कतारले प्रस्तुत गरेको 152 रनको लक्ष्य पछ्याएको नेपालले 17 ओभरमा 2 विकेट गुमाउँदै 154 रन बनाए। नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक 38 रन बनाए। अर्का ओपनर आसिफ शेखले 33 रन बनाए। यी दुईले पहिलो विकेटका लागि 81 रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्याएका हुन्। त्यसमा कप्तान रोहित कुमार पौडेलले 37 र बसीर अहमदले 30 रन थपिदिए। यी दुवै ब्याटर अपजित रहे। त्यसअघि मिशन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कतारले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 151 रनको युगफल तयार पारेको थियो। नेपालका करण केसी, सोमपाल कामी, नन्दन यादव, गुलशन झा र ललित नारायण राजवंशीको नाममा समान 1 विकेट रह्यो। अफगानिस्तान U19 टोली विरूद्धको एक दिवसीय श्रीलंकाको तेस्रो तथा अन्तिम खेलमा नेपाली युवा टोली डकोट लुइस पद्धति DLSका आधारमा 85 रनको जित निकालेको छ। यो जित नेपालका लागि सान्त्वना बन्यो। अफगानिस्तानले 3 खेलको श्रृंखला 2-1 आफ्नो पक्षमा पार्यो। यसअघि अफगानिस्तानले 30 रन र 1 रनले जित निकालेको थियो। मूलपानी क्रिकेट मैदान माथिल्लोमा नेपालले प्रस्तुत गरेको 192 रनको लक्ष्य पछ्याएको अफगानिस्तानले 20.1 ओभरमा 6 विकेट गुमाउँदै 46 रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो। त्यसपछि खेल पुनः खेलाउन नसकिने भएपछि नेपाललाई विजेता घोषणा गरिएको हो। नेपालका लागि अपराजित पौडेलले 2 तथा दयानन्द मण्डल, विपिन प्रसाद शर्मा, सन्तोष यादव र अशोक धामीले समान 1 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले 44.5 ओभरमा सबै विकेट गुमाउँदै 191 रनको युगफल तयार पारेको थियो। नेपालका लागि सोहेल पटेलले 46, नीरज कुमार यादवले 42, रोशन विश्वकर्माले 28, कप्तान नरेन्द्र भट्टले 22 र दर्शन सोनारले 10 रन बनाए।
खेल समाचारको साथमा अजय बम, अब मौसम आगामी 24 घण्टामा कोशी मधेश बागमती गण्डकी लुम्बिनी प्रदेश लगायत बाँकी पहाड़ी भागका थोरै स्थानहरूमा मेघर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै देशको उच्च पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको यसबाट हालसम्म देशव्यापी रहिरहेको तुवालो क्रमिक रूपमा कम हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ। चालू आर्थिक वर्षको 8 महिनामा नेपालबाट हुने निर्यातमा 57.2% वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क। सन् 2025 नेपालको आर्थिक वृद्धि दर 4.4% रहने एसियाली विकास बैंकको प्रक्षेपण। रसुवामा निर्मित 78 मेगावाटको सान्जेन खोला जलविद्युत आयोजनाको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काद्वारा उद्घाटन। जलाशयुक्त आयोजनालाई प्राथमिकताका साथ सरकारले अगाडि बढ़ाएको मन्त्री खड्काको भनाई। कोशी प्रदेश सरकारद्वारा 2082 लक्षित गरी कोशी पर्यटन वर्ष शुरू। र युक्रेनमा 1,30,00,000 मानिसलाई तत्काल मानवीय सहायता आवश्यक रहेकाले सहयोगका लागि संयुक्त राष्ट्र संघको आह्वान। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।